بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتا مترو، آج آپ سورہ مائدہ کی آیت کرمانک 65، 66 اور 67 کی تلاوت اور انواد سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری صدیق منشاوی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔
ولو أن أهل الكتاب آمنوا واتقوا لكفرنا عنهم سيئاتهم ولا والله يعصمك من الناس إن الله لا يهدي القوم الكافرين۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، اور یدی آسمانی کتاب والے ایمان لے آتے اور ایشور سے ڈرتے تو ہم ان کے پاپوں کو کشما کر دیتے اور انہیں انکمپاؤں کے باغوں میں پروشت کر دیتے، اور یدی وے توریت، انجیل اور جو کچھ ان کے پالنہار کی اور سے ان پر اتارا گیا تھا سب کو قائم کرتے، अर्थात उन पर कार्यबद्ध रहते तो निसंदेह वे अपने ऊपर और पैरों के नीचे से ईश्वरीय विभूतियां प्राप्त करते। उनमें से एक गुट मध्यमार्गी है, परंतु अधिकांश लोग बुरे कर्म करते हैं। हे पैगंबर, आपके पालनहार की ओर से जो आदेश आप पर उतारा गया है उसे लोगों तक पहुंचा दीजिए, और यदि आपने ऐसा न किया तो मानो आपने उसके संदेश को पहुंचाया ही नहीं। और जान लीजिए कि ईश्वर आपको लोगों से सुरक्षित रखेगा, निसंदेह ईश्वर काफिरों का मार्गदर्शन नहीं करता।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज सोमवार है, खुर्दाद की 17, शवाल की 26 और जून की 7 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्ट वेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। तो कार्यक्रम के बारे में अपने विचारों, सुझावों और प्रतिक्रियाओं से हमें अवश्य अवगत कराइएगा। पत्र व्यवहार के लिए हमारे पते नोट कर लें। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir। जबकि ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट का पता है parstoday.com/hi। श्रोताओ, हमारे आज के कार्यक्रम की रूपरेखा कुछ इस प्रकार है। सदा की भांति आप सबसे पहले समाचार सुनेंगे, जिसके पश्चात दैनिक कार्यक्रम होगा राजनीतिक चर्चा, उसके पश्चात आप सुनेंगे साप्ताहिक कार्यक्रम विश्व दर्पण और सभा का अंतिम कार्यक्रम होगा जल संकट। श्रोताओ, ये तो थी हमारी आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप रेडियो तेहरान से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। विदेश मंत्रालय के प्रवक्ता ने इसराइल के अत्याचारों को कभी न भुलाए जाने वाले अपराध बताया है। फिलिस्तीन के विदेश मंत्रालय ने चेतावनी दी है कि मस्जिद उल अक्सा का अनादर क्षेत्र को आग में झोंक सकता है। भारत के प्रधानमंत्री ने ऐलान किया है कि सभी को मुफ्त में कोरोना का टीका लगेगा और गरीबों को नवंबर तक मुफ्त राशन मिलेगा। पाकिस्तान में सोमवार तड़के सिंध प्रांत में हुई ट्रेन दुर्घटना में कम से कम 32 लोग मारे गए हैं। और अब आप मरियम मेहरदादी और मोहम्मद मेदी से विस्तार से समाचार सुनिए।
ईरान के विदेश मंत्रालय के प्रवक्ता ने इसराइल के अत्याचारों को कभी न भुलाए जाने वाले अपराध बताया है। सईद खतीब जादे ने फिलिस्तीनियों के साथ जायनी शासन के 11 दिवसीय युद्ध में शहीद होने वाले फिलिस्तीनी बच्चों की तस्वीरों का वीडियो जारी करते हुए ट्वीट किया है कि नेतन्याहू ने सत्ता की लालच में निर्दोष फिलिस्तीनियों का खून बहाया। विदेश मंत्रालय के प्रवक्ता ने कहा कि इससे भी अधिक अत्याचारी वे लोग हैं जिन्होंने जानियों को फिलिस्तीनियों के विरुद्ध अत्याचारों के लिए प्रेरित किया। उन्होंने लिखा कि अत्याचारियों को उनके किए का बदला मिलेगा और विश्व कभी भी अवैध जानवी शासन के अत्याचारों को नहीं भूल सकता। उल्लेखनीय है कि जानवी सैनिकों ने 10 मई को फिलिस्तीनियों के विरुद्ध युद्ध का आरंभ किया था जो 11 दिनों तक जारी रहा। इस दौरान जानवी सैनिकों के हमलों में 248 फिलिस्तीनी शहीद हो गए, जिनमें 67 बच्चे, 39 महिलाएं और 17 बुजुर्ग लोग शामिल हैं। जानियों के इन हमलों में 1910 फिलिस्तीनी घायल भी हुए थे।
ईरान में 13वीं राष्ट्रपति चुनाव में हिस्सा लेने वाले उम्मीदवारों के बीच मंगलवार को दूसरी सीधी टीवी डिबेट होगी। साथ ही राष्ट्रपति पद के सातों उम्मीदवार विभिन्न स्रोतों व माध्यमों से अपने कार्यक्रमों से जनता को अवगत कराने में लगे हुए हैं और पूरे देश में चुनावी गतिविधियां पूरे जोर शोर से जारी हैं। राष्ट्रपति पद के उम्मीदवारों के बीच टीवी डिबेट मंगलवार को स्थानीय समय के अनुसार शाम को 5 बजे शुरू होगी। इस डिबेट में राष्ट्रपति पद के उम्मीदवार राजनीतिक, सामाजिक और सांस्कृतिक मामलों के बारे में बहस करेंगे और अपने अपने कार्यक्रमों का बचाव करेंगे और साथ ही अपने अपने चुनावी एजेंडों पर की जाने वाली टीका टिप्पणी का जवाब भी देंगे। इससे पहले इस प्रकार की पहली टीवी डिबेट शनिवार को हुई थी, जिसमें आर्थिक मामलों के बारे में बहस हुई थी। इस बीच ईरान के चुनाव आयोग के प्रवक्ता ने कहा है कि इस समय देश में 5,93,10,307 लोग वोट देने का अधिकार रखते हैं।
ईरान की एक नॉलेज बेस्ड कंपनी के वैज्ञानिकों ने कोरोना महामारी का मुकाबला करने के लिए सालिरा वीरा नामक हर्बल दवा तैयार कर ली है, जिसका कोई साइड इफेक्ट नहीं होगा। ईरान के बायो टेक्नोलॉजी विभाग ने यह दवा परदीस नॉलेज बेस्ड कंपनी के सहयोग से तैयार की है। इस दवा को 4 विभिन्न रूपों में इस्तेमाल किया जा सकता है। इस दवा को नाक और मुंह में स्प्रे करके इन जगहों पर मौजूद वायरस को खत्म किया जा सकता है। इसी तरह ये दवा टैबलेट के रूप में भी है, जो साइड इफेक्ट को कम करेगी, जबकि खून में पाए जाने वाले वायरस को खत्म करने के अलावा इस दवा का प्रयोग फेफड़ों के इन्फेक्शन को कम करने के लिए गर्म पानी में डालकर भाप लेने के रूप में भी किया जा सकता है। इस दवा का क्लिनिकल ट्रायल भी पूरा हो चुका है और ईरान के ड्रग एंड फूड विभाग ने इसकी मंजूरी दे दी है।
भारत के प्रधानमंत्री ने सोमवार को राष्ट्र को संबोधित करते हुए 2 बड़े ऐलान किए हैं। नरेंद्र मोदी ने पहला ऐलान ये किया है कि सभी राज्यों को अब केंद्र की ओर से मुफ्त वैक्सीन दी जाएगी और राज्यों को अब इसके लिए कुछ खर्च नहीं करना पड़ेगा। उन्होंने दूसरा ऐलान ये किया कि देश के 80 करोड़ गरीब लोगों को नवंबर तक मुफ्त राशन दिया जाएगा। उन्होंने कहा कि कोरोना की दूसरी लहर से हमारी लड़ाई जारी है। उन्होंने कहा कि दुनिया के अनेक देशों की तरह भारत भी इस लड़ाई के दौरान बड़ी पीड़ा से गुजरा है। भारत के प्रधानमंत्री ने कहा कि बीते 100 साल में आई ये सबसे बड़ी महामारी है और इतनी बड़ी वैश्विक महामारी से हमारा देश कई मोर्चों पर एक साथ लड़ रहा है। उन्होंने कहा कि कोविड अस्पताल बनाने से लेकर ICU बेड्स की संख्या बढ़ाने और वेंटिलेटर बनाने से लेकर टेस्टिंग लैब का नेटवर्क तैयार करने तक बीते 1.25 साल में ही देश में एक नया हेल्थ इंफ्रास्ट्रक्चर तैयार किया गया है। कोरोना की दूसरी लहर में मिसमैनेजमेंट और केंद्र की भूमिका पर सवाल उठने पर भारतीय प्रधानमंत्री नरेंद्र मोदी ने कहा कि राज्यों की मांग पर ही उन्हें कोरोना नियंत्रण और वैक्सीनेशन के अधिकार दिए गए।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। पाकिस्तान में सोमवार तड़के सिंध प्रांत में ट्रेन दुर्घटना में कम से कम 32 लोग मारे गए हैं। पाकिस्तान के सिंध प्रांत के डहरकी में सोमवार तड़के 2 यात्री ट्रेनों के बीच आमने सामने से टक्कर हो गई। ट्रेनों की इस टक्कर में कम से कम 32 लोगों की जान चली गई और 50 से अधिक लोग घायल बताए जा रहे हैं। संचार माध्यमों के अनुसार पाकिस्तान के सिंध प्रांत के घोटकी जिले के डहरकी में सोमवार को स्थानीय समय के अनुसार करीब 3:45 पर मिलत एक्सप्रेस और सर सैयद एक्सप्रेस की आपस में टक्कर हो गई। इस टक्कर से मिलत एक्सप्रेस के 8 डिब्बे पटरी से उतर गए। प्राप्त सूचना के अनुसार अब तक 32 से अधिक लोगों की मौत हो चुकी है और 50 से अधिक लोग घायल हो चुके हैं। घायलों में से कई की हालत गंभीर बनी हुई है। मृतकों की संख्या में वृद्धि की आशंका जताई जा रही है। घोटकी जिले के डिप्टी कमिश्नर ने मौतों की पुष्टि की है।
हिजबुल्ला के नेता ने कहा है कि अगर इसराइल से युद्ध होता है तो फिर उनको ऐसा सबक सिखाएंगे जो उन्होंने सपने में भी नहीं सोचा होगा। अलमना टीवी चैनल के अनुसार हिजबुल्ला की केंद्रीय परिषद के सदस्य हसन अल बगदादी ने कहा है कि इसराइल के कमांडर अपनी वीरता के दावे कर रहे हैं, किंतु उनको हम याद दिलाना चाहते हैं कि वे बहुत सोच समझ कर बात करें। हिजबुल्ला के नेता ने कहा कि इसराइली कमांडर अभी वास्तविकता को समझ नहीं पा रहे हैं, जबकि ज़ायोनी शासन के करतूतों के कारण उसके पतन की प्रक्रिया तेज हो चुकी है। कुछ दिन पहले हिजबुल्ला के उप महासचिव शेख नईम कासिम ने लेबनान के प्रतिरोधी गुट हिजबुल्ला और गजा के बीच सहयोग का उल्लेख करते हुए कहा था कि इस्लामी गणतंत्र ईरान हिजबुल्ला और फिलिस्तीन के प्रतिरोध के बीच परस्पर सहयोग उच्च स्तर का है और हिजबुल्ला हमेशा से गजा पर ज़हनियों के हमले जैसे हर प्रकार के संभावित युद्ध के लिए तैयार है।
फिलिस्तीन के विदेश मंत्रालय ने चेतावनी दी है कि मस्जिद अल अक्सा का अनादर क्षेत्र को आग में झोंक सकता है। रशा टूटे के अनुसार फिलिस्तीनी सरकार की ओर से जारी किए गए बयान में कहा गया है कि सत्ता में बने रहने के लिए नेतन्याहू बैतुल मुकद्दस को अशांत रखना चाहते हैं। इस बयान के अनुसार जानी प्रधानमंत्री का प्रयास है कि बैतुल मुकद्दस में अशांति रहे ताकि उनकी सत्ता बाकी रहे। फिलिस्तीनी सरकार के बयान में कहा गया है कि नेतन्याहू ये सोच रहे हैं कि बैतुल मुकद्दस को लगातार अशांत बनाए रखने से वे इसराइल के आगामी मंत्रिमंडल के गठन में बाधा डाल सकते हैं। नेतन्याहू का प्रयास है कि दक्षिण पंथियों को उकसाकर और बैतुल मुकद्दस में रैलियां निकलवाकर फिर से शेख जर्राह क्षेत्र का परिवेष्टन करते हुए दोबारा युद्ध की ज्वाला भड़काई जा सकती है।
फिलिस्तीन के इस्लामी प्रतिरोध संगठन हमास ने जायनी शासन के मानसिक युद्ध के जवाब में इंट का जवाब पत्थर से देते हुए गजा पट्टी में गिरफ्तार किए गए इसराइली सैनिक की ऑडियो और वीडियो फाइल जारी की है। हमास की सैन्य शाखा इज्जुद्दीन कसम ब्रिगेड ने गजा में पकड़े गए इसराइली सैनिक गिलआद शालित की एक छोटी सी वीडियो फाइल और इसी के साथ उसका एक ऑडियो संदेश भी जारी किया है। अल कसम ब्रिगेड ने सोमवार को पहली बार इस सैनिक की एक ऑडियो और वीडियो फाइल जारी की है जिसके बारे में तेल अविव के अधिकारियों को काफी समय से कुछ पता नहीं था और वे उसे मरा हुआ समझ रहे थे। इस ऑडियो फाइल में जिसे हमास की ओर से अल जजीरा टीवी पर प्रसारित किया गया है ये इसराइली सैनिक तेल अविव से आग्रह कर रहा है कि उसे व अन्य पकड़े हुए इसराइली सैनिकों को आजाद कराया जाए। उसका कहना है कि उसे उम्मीद है कि इसराइली अधिकारी अब भी उनके बारे में सोच रहे होंगे। सैनिक ने ऑडियो फाइल में स्पष्ट रूप से स्वीकार किया है कि वो इसराइली सैनिक है और इज्जुद्दीन कसम ब्रिगेड की कैद में है। गिलआद शालित ने इसराइली अधिकारियों से सवाल पूछा कि क्या वे कैद हो चुके सैनिकों के बीच भेदभाव करते हैं और क्या उनके बारे में सोचते भी हैं।
और अंत में यह समाचार कि एक तुर्क अधिकारी ने दावा किया है कि इसराइल में नई सरकार के गठन के साथ ही अंकारा के साथ उसके संबंधों के बहाल हो जाने की संभावना है। हेब्रू भाषा में प्रकाशित होने वाले एक इसराइली समाचार पत्र इसराइल हायोम ने एक तुर्क अधिकारी के हवाले से जिसने अपना नाम गोपनीय रखने की शर्त रखी है लिखा है कि जानी शासन के साथ अंकारा का कूटनीतिक संकट और उसकी समस्या तेल अविव का वर्तमान नेतृत्व यानी बिन्यामिन नेतन्याहू हैं। इस तुर्क अधिकारी ने दावा किया कि उनका देश जानी शासन के साथ संबंधों के सामान्य किए जाने का इच्छुक है। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूं। मेरा सलाम स्वीकार करें। हमारी चर्चा के विषय हैं फिलिस्तीनियों ने फिर ईरान का शुक्रिया अदा किया, यमनियों ने फिलिस्तीनी भाइयों की मदद की और अफगानिस्तान में विदेशी सैनिकों के सहयोगकर्ताओं की जान को खतरा।
کسایی که با خارجی ها کار کردن با ترجم از قبیل ترجمان فرق نمیگه چی کاره
تو پہلے ایران اور فلسطین کا وشے سیریا کی راجدھانی دمشق کے سبینہ علاقے کے فلسطینیوں نے اپنے فلسطینی بھائیوں کی جیت کا جشن منایا اور فلسطینیوں کا سمرتھن کرنے کی وجہ سے ایران کا شکریہ ادا کیا۔ دمشق سے آئی آر آئی بی کے لیے اسام ہلالی کی رپورٹ، ساتھی قائم رضوی کی زبانی۔
دمشق کے اپنگری شیتر سبینہ میں استھت فلسطینیوں کے شرارتی کیمپوں میں سے ایک کیمپ میں
کما تعرضت ایران وتعرضت سوریا
رہنے والوں نے بیت المقدس کی تلوار نامک آپریشن کی سفلتا کا جشن منایا۔
من خلال هذا الاحتفال يتوجه بالشكر لجمهوريه الاسلاميه
ایران کا شکریہ ادا کرتے ہیں کہ پرتیرودھ کے سمرتھن کا آج فلسطین کی دھرتی پر پریڑام نکلا۔ یہ جنرل قاسم سلیمانی کا نظریہ تھا جس نے اتکرہن کاریوں کو اسقلان سے تل ابیب تک تباہ و برباد کر کے رکھ دیا۔
الاحتلال الاسرائیلی
بعون اللہ ستنتشر
اسلامی کرتند ایران کے راجدوت بھی فلسطینیوں کے اس کارکرم کے وشیش مہمان تھے تاکہ فلسطین کے پرتیرودھ کرتاؤں کے سمرتھن کے بارے میں تہران کے درشٹی کون کو وہ بیان کر سکیں۔ اویدھ زائونی شاسن اور اس کے انتراشٹری سہیوگیوں کی ان کوششوں کے باوجود کہ فلسطین کے مدعے کو ہمیشہ کے لیے بھلا دیا جائے، غزہ کی جنگ نے ایک بار پھر فلسطین کے مدعے اور اس کے مہتو کو دنیا کے سامنے بہت ہی اسپشٹ روپ میں پیش کیا ہے۔ شیتری اور انتراشٹری پریورتنوں کو پوری طرح سے پلٹ کر رکھ دیا۔ فلسطین اور سیریا کے کچھ بدھی جیویوں نے بھی اسرائیل کے مقابلے میں پرتیرودھ کرتاؤں کے سیف القدس نامک آپریشن کی کامیابی کے آیاموں پر پرکاش ڈالا۔
عاجز عن الاستمرار في قتال
بیت المقدس کی تلوار نامک آپریشن نے ایک بار پھر ثابت کر دیا ہے کہ دشمن کیول 10 دن ہی برداشت کر سکتا ہے اور اسے پرتیرودھ کے حملوں کی وجہ سے ایئرپورٹ بند کرنے پڑے اور انیک سمسیاؤں کا سامنا کرنا پڑا۔ اس کارکرم میں شامل لوگوں نے اس بات پر بل دیا ہے کہ فلسطین کے اتکرہن کے 7 دشکوں کے باوجود جنتا نے یہ ثابت کیا ہے کہ وہ دشمن کے سامنے کبھی بھی گھٹنے نہیں ٹیکے گی اور اپنے پرتیرودھ کو آگے بھی جاری رکھے گی۔ سیف القدس نامک آپریشن وہ طوفان تھا جس نے اسرائیل کی کھوکھلی طاقت کی دھجیاں اڑا کر رکھ دیں اور یہ ثابت کر دیا کہ اس شاسن کا پتن نشچت ہے۔ دمشق سے آئی آر آئی بی کے لیے اسام ہلالی کی رپورٹ۔
یمنی راشٹر پر جتنے بھی ظلم ہو رہے ہیں لیکن وہ اپنے مہان فلسطینی بھائیوں کو بھول نہیں رہا ہے اور اس کی مدد کے لیے ہمیشہ تیار ہے۔ سنا سے آئی آر آئی بی کے لیے سلطان صدا کی رپورٹ، ساتھی محمد علی قمی کی زبانی۔
واللہ یا صہیون قد دارت علیک الدائرہ للمرة الاولی نعود فنحن وعد۔
الحملة الشعبية اليمنية الكبيرة
مہان یمنی راشٹر نے مہان فلسطینی راشٹر کے سمرتھن اور اسرائیل کے ساتھ سنگھرش جاری رہنے کے لیے ان کی مدد کے لیے ویاپک ابھیان شروع کیا ہے۔ یہ ابھیان پوتر رمضان کے انتم شکروار سے شروع ہوا جبکہ فلسطین پر اسرائیل کے ویاپک حملوں کے سمے یہ اپنی پوری طاقت کے ساتھ جاری ہے۔
استجابت التوجیہ السید العالم القائد عبد الملک بدر الدین،
یہ کارکرم نیتا عبد الملک الحوثی کے نمنترن پر شروع ہوا ہے اور اس کا مقصد فلسطینی راشٹر کی مدد اور ان کی سہایتا کرنا ہے۔ آج زکات سینٹر فلسطینی جنتا اور فلسطینیوں کی مدد کے لیے میدان میں کود پڑا ہے۔
مثل ما كان الشعب اليمني طوال السنوات الماضية
یمنی راشٹر اتیت کے ورشوں سے ہمیشہ سے فلسطینی راشٹر جنتا کا سمرتھک رہا ہے اور آج بھی یدپی یمنیوں کو بمباری پریویشن اور سازشوں کا سامنا ہے کنتو انہوں نے فلسطینیوں کی امنگوں کو بھلایا نہیں ہے۔
حتی بعد انکسار تصعید
زائونی دشمنوں کی پراجے اور فلسطینیوں کی جیت کا جشن منائے جانے کے اعلان کے بعد بھی یمنی راشٹر دیش کی وبھن کھیتروں میں اب بھی فلسطینی راشٹر کے لیے مدد جمع کر رہا ہے اور اس کا یہ ماننا ہے کہ بڑی کامیابی تک پرتیرودھ کا سلسلہ جاری رہنا چاہیے۔
احنا الیمنیین جاہزین،
ہم اپنی جان و مال سے فلسطینیوں کی مدد کرنے کے لیے تیار ہیں، ہم فلسطین کو اکیلا نہیں چھوڑیں گے۔
الشعب الیمنی مستنفر من اجل ان يتبرع لفلسطین،
یمنی راشٹر فلسطینیوں کی مدد کے لیے پوری طرح تیار ہے۔ فلسطینیوں کے حوصلے وشیش کر حالیہ جنگ کے بعد جس میں پرتیرودھ نے بڑی جیت درج کی ہے بلند ہیں۔ یمنی راشٹر نے ایک بار پھر یہ ثابت کر دیا کہ فلسطین ان کے دلوں میں بستا ہے اور فلسطین اور اس کی امنگوں کے سمرتھن سے کبھی بھی پیچھے نہیں ہٹیں گے۔
بسرور واقتناع قليلة كان،
یمنیوں نے چاہے ان کے پاس جتنا بھی تھا اپنی حیثیت کے حساب سے مدد کی کیونکہ ان کو پتا ہے کہ فلسطین کی مدد ان کا دھارمک دائتو اور اسلامی سجنتا کی نشانی ہے اور اس کو چھوڑا نہیں جا سکتا۔ مال سے جہاد اسی کو کہتے ہیں۔ یمنیوں نے ایک بار پھر یہ ثابت کر دیا کہ وہ ہر کھیتر میں ہمیشہ زائونی دشمنوں کے ساتھ جنگ کے لیے تیار ہیں، یہاں تک کہ حالات جتنے بھی کٹھن کیوں نہ ہوں۔
فی ای معرکۃ ضد العدو الاسرائیلی ومهما كانت ظروفهم صعبه فلن تمنعهم من ذلك۔
صنعاء سے آئی آر آئی بی کے لیے سلطان صدح کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
افغانستان میں ودیشی سینکوں کے ساتھ سہیوگ کرنے والوں کی چنتائیں بڑھ گئی ہیں اور انوادکوں تتھا سرکشا کرمیوں کے طور پر ودیشی سینکوں کی مدد کرنے والوں کی جان کو خطرہ ہے اور انہوں نے مدد کی گہار لگائی ہے۔ کابل سے آئی آر آئی بی کے لیے بہنام یزدانی کی رپورٹ، ساتھی سید میسم کی زبانی۔
آج کل وہ افغان ناگرک بہت زیادہ پریشان ہیں جو اپنے دیش میں ودیشی سینکوں کی چھاونیوں یا دوتاواس کے بند ہونے کے بعد افغانستان سے نکلنا چاہتے ہیں۔ یہ لوگ انواد، سرکشا کرمی اور وہ لوگ ہیں جنہوں نے افغانستان میں ناٹو کی 20 ورشیہ اپستھتی کے دوران ان کے لیے کام کیا۔
کسائی کے با خارجی ها کار کردن با ترجم از قبیل ترجمان فرق نمی کنه چی کاری کرده او هم با ایشان برخورد چیز جدی گرفته میشه، احتمال تهدید به مرگ۔
جن لوگوں نے ودیشیوں کے ساتھ کام کیا ہے ان کی جان کو بہت زیادہ خطرہ ہے۔
ہر کس کی کہ امریکہ کار کرده با اونا با کلی کی خطر است افغانستان، بعدن کہ امریکہ برای افغانستان واسو بسیار خطر زیاد است۔
ان لوگوں کو اس بات کی چنتا ہے کہ ودیشی سینکوں کے ساتھ کام کرنے کی وجہ سے انہیں طالبان کی اور سے کڑی سزا دی جا سکتی ہے۔ ان لوگوں کا کہنا ہے کہ ان کی زندگی خطرے میں ہے اور ودیشی سینکوں کو انہیں اکیلا نہیں چھوڑنا چاہیے۔ حال ہی میں طالبان نے ایک بیان جاری کیا ہے اور انوادکوں اور سرکشا کرمیوں کو دھوکہ کھائے ہوئے لوگ قرار دیا ہے اور کہا ہے کہ طالبان کی اور سے ان لوگوں کو کوئی خطرہ نہیں ہے اور یہ لوگ اپنے اتیت کے کیے پر پچھتاوا کر کے دیش میں اپنے سامان جیون کو جاری رکھ سکتے ہیں اور دیش کی سیوا کر سکتے ہیں۔ حال ہی میں طالبان نے کئی سندیش جاری کیے ہیں اور کہا ہے کہ کوٹنیک استھلوں اور مانوادھیکار کیندروں پر حملے نہیں کیے جائیں گے۔ حالیہ ہفتوں کے دوران تتھا افغانستان سے ودیشی سینکوں کے نکلنے کے ساتھ ہی طالبان اور افغان سرکار کے بیچ جھڑپوں کا نیا سلسلہ شروع ہو گیا ہے۔ اس طرح سے کہ دیش کے وبھن کھیتروں میں پرتی دن ہی طالبان اور سرکار کے بیچ جھڑپیں ہو رہی ہیں۔ بہنام یزدانی، آئی آر آئی بی نیوز، کابل۔
اور اب چلتے ہیں بھارت۔ بھارت میں کورونا کے معاملوں میں کمی آنے کے بعد کئی راجیوں اور کیندر شاسیت پردیشوں کی سرکاروں نے لاک ڈاؤن میں چھوٹ کا اعلان کیا ہے۔ وسترت رپورٹ کے ساتھ نئی دلی سے ہمارے سنواددتا شمشاد کاظمی۔
بھارت میں کرونا وائرس کی دوسری لہر میں نرنتر کمی کے بعد آج سے دلی، مہاراشٹر، تامل ناڈو اور اتر پردیش میں لاک ڈاؤن میں ڈھیل دی جا رہی ہے۔ راشٹریہ راجدھانی دلی میں لاک ڈاؤن کی اودھی 14 جون تک بڑھا دی گئی ہے، جسے کرونا کی دوسری لہر کے تیز ہونے کے بعد 19 اپریل کو لاگو کر دیا گیا تھا۔ دلی میں کرونا کی استھتی سدھرنے کے بعد اب آن لاک کی پرکریا آرمبھ ہوئی ہے، جس کے انترگت اب آڈ اور ایون یعنی سم اور وشم کے آدھار پر دلی کے بازار کھولے گئے ہیں۔ دفتروں کو بھی کرمچاریوں کی سیمت اپستھتی میں کھولا جا رہا ہے اور 50% یاتریوں کے ساتھ میٹرو کی بھی آواجاہی شروع کی گئی ہے۔
50% کے حساب سے چلائیے، انہوں نے چھمتا کے حساب سے ایک کے بعد ایک جیسے ون بائی ون کر کے بٹھا رہے ہیں، ایک چھوڑ کے ایک سیٹ چھوڑ کے اس طریقے سے بٹھا رہے ہیں، لیکن ٹھیک ہے، زیادہ بھیڑ بھڑکا نہیں ہے، اسٹینڈنگ بھی کم ہی ہے۔
ان لاک کی پرکریا آرمبھ ہوتے ہی دلی میں گاڑیوں کا ایک ہجوم دکھائی دیا۔ دلی سرکار نے محلے کی سبھی دکانیں کھولنے کی انومتی دے دی ہے، لیکن سنیما، جم، تھیٹر اور سیلون اتیادی کو کھولنے کی ابھی انومتی نہیں دی گئی ہے۔ دلی کے مکھیہ منتری اروند کیجریوال نے لوگوں سے کرونا پروٹوکول کا پالن کرنے کی اپیل کرتے ہوئے کہا،
دلی کے اندر اب دھیرے دھیرے کرونا کی استھتی بہتر ہوتی جا رہی ہے، اسی کو دیکھتے ہوئے پچھلے ہفتے سے ہم لوگوں نے ان لاک کرنے کی پرکریا شروع کی تھی۔
دلی میں پچھلے 24 گھنٹے میں کرونا کے 381 نئے معاملے سامنے آئے ہیں اور 34 لوگوں کی موت ہوئی ہے۔ دلی میں اب تک 24,591 روگی کرونا سنکرمت ہو کر جان گنوا چکے ہیں۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
इसी के साथ राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ। दोस्तों आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारी आज की इस सभा के अंत में आप सुनेंगे कार्यक्रम जल संकट, किंतु उससे पहले प्रस्तुत है कार्यक्रम विश्व दर्पण।
विश्व दर्पण। दोस्तों कार्यक्रम विश्व दर्पण में आपका स्वागत है, मैं हूं अहमद अब्बास। आज हम बात करेंगे सऊदी अरब और यमन की सीमा पर जारी लड़ाई और यमनी सेना के बहुत बड़े जमीनी ऑपरेशन की। यमन की सेना और स्वयंसेवी बलों ने पिछले कुछ दिनों के भीतर सऊदी अरब के अंदर प्रवेश करके एक बड़ा सैनिक ऑपरेशन किया है, जिसके नतीजे में बड़े इलाके पर यमनी सेना और स्वयंसेवी फोर्सेस का नियंत्रण हो गया, जबकि दर्जनों की संख्या में सऊदी सैनिक हताहत और घायल हुए। इसी तरह कई को बंदी बना लिया गया। यमनियों ने यह ऑपरेशन तब किया है जब गजा युद्ध में इसराइल को बड़ी पराजय का सामना हुआ और वो 11 दिन की लड़ाई के बाद फिलिस्तीनियों से संघर्ष विराम करने पर मजबूर हो गया। दोनों घटनाओं का आपस में संबंध यह है कि दोनों जगहों पर उस मोर्चे को सफलता मिली है जिसे प्रतिरोध मोर्चा कहा जाता है और जिसका नेतृत्व इस्लामी गणतंत्र ईरान करता है। इसके मुकाबले में वो अलायंस है जिसमें अमेरिका और उसके क्षेत्रीय घटक शामिल हैं। हालिया दिनों ये खबर आई कि दक्षिणी सऊदी अरब के जीजान प्रांत में यमनी सेना और स्वयंसेवी फोर्सेज ने बहुत बड़ा ऑपरेशन शुरू कर दिया है। इस ऑपरेशन में 3 दिशाओं से सऊदी अरब की सेना के ठिकानों पर हमले शुरू हो गए। इस ऑपरेशन में यमनी सेना ने बहुत तेज गति से हमले किए और लगातार आगे बढ़ती गई। ऑपरेशन की गति इतनी ज्यादा थी कि सऊदी सेना को संभलने का मौका नहीं मिला और उसे बहुत नुकसान उठाना पड़ा, जिसके नतीजे में उसके पांव उखड़ गए। यमनी सेना और स्वयंसेवी बलों ने जीजान के भीतर घुसकर एक बड़े इलाके को अपने नियंत्रण में ले लिया। इस ऑपरेशन में 80 से अधिक सऊदी सैनिक अफसर और उनका साथ दे रहे सूडान के किराए के सैनिक हताहत और घायल हुए। सऊदी अरब ने पहले तो इनकार की कोशिश की और सऊदी मीडिया ने बार बार कहना शुरू कर दिया कि जीजान की लड़ाई के बारे में यमन की ओर से जो कुछ कहा जा रहा है वो गलत और बेबुनियाद है, मगर फिर यमन के सूचना मंत्री ज़ैफुल्ला शामी उन इलाकों के भीतर पहुंच गए जिन्हें यमनी फोर्सेस ने अपने नियंत्रण में लिया था। ज़ैफुल्ला शामी ने जीजान के भीतर खोबा शहर के पास पहुंचकर एक वीडियो बयान दिया जिसमें उन्होंने दिखाया कि वो खोबा शहर के करीब खड़े हैं और यमनी फोर्सेस को मिलने वाली इस बड़ी सफलता की मुबारकबाद दे रहे हैं।
نحن اليوم على مشارف مدينه الخوبه تحت السيطرة السعودية.
ज़ैफुल्ला शामी ने इस इलाके में मौजूद पहाड़ों के बारे में विस्तार से बताया कि किन जगहों पर यमनी फोर्सेस ने कब्जा किया है।
هنالك جبل MBC كذلك جبل الشبكة المجاهدين اليوم طهروا كل الأراضي اليمنية بشكل كامل.
ज़ैफुल्ला शामी ने सऊदी सेना की बख्तर बंद गाड़ियों को दिखाया जो ऑपरेशन के दौरान मलबे में बदल गईं।
هذه احدى آليات العدو تم تدميرها في الملاحظ لكن تدمير كلي.
यमनी फोर्सेस की ओर से इतने बड़े पैमाने पर सऊदी अरब के भीतर जमीनी ऑपरेशन एक बड़ी प्रगति है। इस घटना के महत्व की बात की जाए तो कई बिंदुओं की ओर इशारा करना होगा। अमेरिका में जब जो बाइडेन सत्ता में पहुंच गए तो उन्होंने सऊदी अरब और इमारात को हथियारों की बिक्री रोकने का ऐलान किया और कहा कि यमन युद्ध का राजनीतिक समाधान हो जाना चाहिए। یمن کی سپریم پولیٹیکل کاؤنسل کے سدسیہ محمد علی الحوثی کا کہنا ہے کہ ہم نے بائیڈن کے بیان کو اب تک زمین پر لاگو ہوتے نہیں دیکھا، ہم اپنے دیش کے ہتوں کے انوروپ کام کرتے رہیں گے۔ حقیقت بھی یہی ہے، امریکہ کے اس اعلان کے 6 مہینے بعد بھی یمن کے علاقوں پر سعودی الائنس کے حملے جاری ہیں، جن میں مکھیہ روپ سے عام ناگرک نشانہ بن رہے ہیں۔ اس کے جواب میں یمنی فورسز کی اور سے بھی حملے ہو رہے ہیں۔ پاکستان کے ورشٹھ ٹیکہ کار راشد عہد مانتے ہیں کہ یمنی راشٹر اپنی لڑائی میں سکشم ہے اور بہادر راشٹر ہے جس کے پاس مضبوط اچھا شکتی ہے۔ اس راشٹر نے کٹھن حالات میں بھی دشمن کا ڈٹ کر مقابلہ کیا ہے۔
یمنی قوم ایک مزاحمتی قوم ہے اور اس کے افکار اور اس کی سیاسی روش غلامانہ روش سے بیزار ہے، تو اس حوالے سے گویا کہ ان کو سعودی عرب، امریکہ، برطانیہ اور یعنی پوری سامراجی طاقتیں جو ہیں اس وقت اور ان کے اتحادی خطے میں، وہ چاہتے ہیں کہ ان کو بالکل اپنا غلام بنا لیں۔ اس کے لیے ان پر تابر توڑ مظالم، وحشیانہ مظالم کے بارمانمنٹ کیے، بالکل محاصرہ کر لیا ہے، اور محاصرہ کرنے کے بعد کوئی چیز آنے نہیں دے رہے ہیں، غذائی اشیاء نہیں آ رہے ہیں، ادویات نہیں آنے دے رہے ہیں۔ لیکن حیرت ہے، اس کے باوجود ان کا عزم دیکھیے کہ ان تمام حالات میں انہوں نے یعنی مقابلہ بھی کیا، قربانیاں بھی دیں، اور ساتھ ساتھ سائنس اور ٹیکنالوجی میں ترقی کی، ایسے ایسے ہتھیار یعنی کہ ویپنس کو ڈیولپ کیا، ہتھیار بنائے، کہ اس وقت یمنی عوام اور وہاں کی جو رضاکار فورس انصار اللہ ہے، ان کے ہتھیاروں نے اب ان کو ناکوں چنے چبوا دی۔
حالیہ آپریشن سے یمنی فورسز نے سعودی عرب کو یہ سندیش دیا ہے کہ 6 سال سے جاری لڑائی میں اس سمے ان کی طاقت اتنی بڑھ چکی ہے کہ اپنی یوجنا کے انوسار سعودی عرب کے بھیتر بھی بڑے آپریشن کر سکتی ہیں۔ یمن نے امریکہ کو بھی سندیش دیا ہے کہ وہ کھوکھلی بیان بازی کے جھانسے میں آنے والا نہیں ہے۔ یمنی فورسز کا پرتیرودھ اس سمے تک جاری رہے گا جب تک سعودی عرب کے حملے بند نہیں ہو جاتے۔ جیزان کا یہ بڑا سینک آپریشن اس سمے ہوا جب یمن کے بھیتر اسٹریٹجک مہتو رکھنے والے مارب شہر پر نینترن کے لیے بھی یمنی فورسز سعودی الائنس سے زوردار مقابلہ کر رہی ہیں اور ان کی پرگتی لگاتار جاری ہے۔ مارب تیل اور گیس کے بھنڈار سے سمپن علاقہ ہے۔ سعودی عرب نے حالیہ مہینوں میں بڑی کوشش کی کہ مارب پرانت میں جاری لڑائی کی استھتی میں اس طرح بدلاؤ ہو جائے کہ سعودی الائنس کی پوزیشن مضبوط ہو جائے۔ اس کے لیے سعودی عرب نے الگ الگ مورچوں پر حملے تیز کیے اور داعش کے آتنکیوں کو بھی استعمال کیا۔ یہ سارے ہتھ کنڈے ناکام رہے اور اس کے بعد سعودی عرب نے یہ پروپیگنڈا کیا کہ وہ یمن یدھ کے راجنیتک سمادھان کی اور بڑھنا چاہتا ہے۔ یمن کی نیشنل سیلویشن سرکار پچھلے ورشوں کے بیچ سعودی عرب کی الگ الگ چالوں کو دیکھ چکی ہے، اس لیے اس نے صاف کر دیا کہ کوئی بھی سمجھوتا تبھی ہوگا جب سعودی عرب یمن کی ناکہ بندی سماپت کرے اور یمن کی مانو تراسدی سے جڑے مدعے حل ہو جائیں۔ پاکستان کے ٹیکہ کار راشد عہد کا کہنا ہے کہ سعودی عرب کافی مشکل میں ہے، اس لیے اس کے لہجے میں کچھ نرمی آئی ہے، لیکن نیت اس کی اب بھی صاف نہیں ہے۔
ایک تو یہ اپنے آپ کو کمزور پا رہے ہیں، لیکن ابھی بھی ان کے اندر بدنیتی ہے۔ آپ دیکھیے نا کہ ابھی یہ بات جب کر رہے ہیں کہ انہوں نے ٹانگوں اس پر امپاؤنڈ کیا ہے، یعنی اس کو ہیٹ کیا ہے اور اس کو یہ کیا، اور یمنی حکام کا کہنا ہے یعنی انصار اللہ اور یمنی افواج کا کہ ایسے سے 6 ٹینکر انہوں نے اپنے قبضے میں لیے ہوئے ہیں یمن کے، ان کو حدیدہ کے پورٹ پر ڈاک یعنی لنگر انداز نہیں ہونے دیا اور نہ کوئی ہونے دے رہے ہیں۔ تو اس کا مطلب یہ کہ یہ چاہتے ہیں کہ کسی طریقے سے، وہ بات صحیح ہے، یہ بات بالکل صحیح ہے کہ یہ اپنے آپ کو بالکل تنہا پا رہے ہیں اور کہیں کوئی ان کا پرسان حال نہیں، اب اپنا کوئی وارث یہ نہیں دیکھ رہے ہیں، اس لیے کہ خود سیہونی حکومت جن پر ان کا اتنا اعتماد تھا اور خود وہ اپنے وجود کے اس کے لالے پڑ گئے، اس کا اعتراف کر لیا اس، تو اب یہ دیکھ رہے ہیں، چنانچہ آپ دیکھ رہے ہیں کہ جو ری ایکشن آیا ہے سلمان کی اس یعنی کہ خیر مقدم کیا ہے, عمران خان نے خیر مقدم کیا ہے, خود آپ کو متحدہ عرب امارات کے یعنی حکمران نے اس کا باضابطہ خیر مقدم کیا ہے قطر کے ہوئے. لیکن ظاہر ہے کہ اس طرح کا ریئیکشن ٹھیک ہے, ایک ڈپلومیسی کی دنیا میں ہوتی ہے لیکن اس سے حقیقت نہیں بدلی. مسئلہ یہ ہے کہ یہ امن کی بات اس وقت کرتے ہیں, امن سے ان کی مراد یہ ہوتی ہے کہ جارح قوتوں کو امن نصیب, یعنی جو جن پر انہوں نے حملہ کیا ہے مثلا یمن کو امن ملے, اس یہ مقصود نہیں ہے. مقصود یہ ہے کہ جارح امن اب ان کی جان پر آ گئی ہے.
یمنی فورسز نے اپنے آپریشن سے یہ ثابت کیا ہے کہ ان کے پاس الگ الگ مورچوں اور الگ الگ مدوں پر ٹکراؤ کی پوری کشمتا موجود ہے. اسلامی کرانت کے سروچ نیتا آیت اللہ العظمہ سید علی خامنی نے یمن کے خلاف سعودی عرب کی جنگ شروع ہونے کے کچھ ہفتوں بعد اپنے بیان میں کہا تھا کہ یمن یدھ میں سعودی عرب کی ناک رگڑ دی جائے گی. انہوں نے اپنے بھاشن میں کہا کہ سعودی عرب نے بہت کچھ برا چلن شروع کر دیا ہے, البتہ ان سے بہت بڑی بھول ہوئی ہے.
سعودی ها بدعت بدی گذاشتن در این منطقه و البته خطا کردن, اشتباه کردن.
آیت الله العظمی خامنه ای کا کہنا تھا کہ یمن میں سعودی عرب وہی کر رہا ہے جو اسرائیل غزہ میں کرتا ہے. البتہ اس کے دو پہلو ہیں, ایک پہلو تو یہ ہے کہ یہ کھلا ہوا اپرادھ ہے جس کے خلاف انتراشتریہ استر پر قانونی کارواہی کی جا سکتی ہے.
یکی ان کے جنایت است, نسل کشی است, قابل تعقیب بین المللی است.
اس کا دوسرا پہلو یہ ہے کہ اس لڑائی میں سعودی عرب کو ہرگز وجے حاصل ہونے والی نہیں ہے.
سعودی ها در این مسئله خسارت خواهند کرد, ضرر خواهند کرد, اونا به هیچ وجه پیروز نخواهند شد.
اس کی دلیل یہ ہے کہ زائنی سرکار کی طاقت سعودی عرب سے کئی گنا زیادہ ہے, مگر وہ بالشت بھر کے علاقے غزہ کے خلاف یدھ میں وجے نہیں پا سکی. یہاں تو سعودی عرب کے مقابلے میں پورا ایک دیش ہے جس کی کروڑوں کی آبادی ہے. نشچت روپ سے سعودی عرب کی ناک زمین پر رگڑ دی جائے گی.
قطعاً بینی سعودی ها به خاک مالیده خواهد شد.
یمن کے انصار اللہ آندولن کے نیتا سید عبد الملک الحوثی بار بار اپنے بھاشنوں میں اس بات پر زور دے چکے ہیں کہ ایشور پر بھروسہ کر کے لڑائی کو جیتا جا سکتا ہے. وہ کہتے ہیں کہ ایشور ساتھ ہو تو کوئی پراجت نہیں کر سکتا.
ینصرکم اللہ فلا غالب لکم.
یمنی فورسز کی بڑھتی طاقت اور کامیاب آپریشنوں کو فلسطین, یمن, عراق, سیریا, لبنان سہت پورے علاقے میں پھیلے اسلامی پرتیرودھ کی بڑھتی طاقت کے روپ میں دیکھا جا رہا ہے. یہی وجہ ہے کہ یہ سمیکرن سب سے زیادہ اسرائیل, امریکہ اور ان کے گھٹکوں کو ڈرا رہے ہیں. پچھلے کچھ مہینوں میں دیکھنے میں آیا کہ کچھ عرب سرکاروں نے اسرائیل سے سمجھوتے کیے. ان سمجھوتوں کا مقصد اسلامی پرتیرودھی مورچے کے مقابلے میں ایک الائنس بنانا تھا. اسی سہمتی کے انترگت اسرائیل نے یمن یدھ میں سعودی عرب اور امارات کی مدد بھی شروع کر دی. اسرائیل نے امارات کے ساتھ مل کر یمن کے قریب جاسوسی کے سنیکت ٹھکانے بھی بنائے. یہی وجہ تھی کہ یمنی فورسز نے اسرائیل کو بڑی دھمکی بھی دی. اس سمے زمینی حالات یہ ہیں کہ اسلامی پرتیرودھ مورچہ بڑی مضبوطی کے ساتھ علاقے کے حالات بدل رہا ہے اور پورے پشمی ایشیا کے علاقے کی نئی تصویر ابھر رہی ہے جس میں امریکہ, اسرائیل اور ان کے گھٹکوں کی نیتیوں اور یوجناؤں کے لیے کوئی جگہ نہیں ہے. دوستوں, کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے. یہ ریڈیو تہران کی ہندی سیوا ہے. ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا. تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے. और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
जल संकट।
दोस्तों, कार्यक्रम जल संकट के कन्ने कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और अहमद अब्बास का सलाम स्वीकार कीजिए।
विशेषज्ञों के अनुसार सिंचाई के आधुनिक तरीके पानी को बर्बाद होने से रोकने के अलावा उत्पादन की गुणवत्ता में वृद्धि का कारण बनते हैं। इस तरह से कि बारिश से सिंचाई की क्षमता 70% और ड्रिप सिंचाई की 95% है। ये ऐसी स्थिति में है कि खेतों को सींचने के पारंपरिक तरीके में अत्यधिक लागत आती है, लेकिन सिंचाई की क्षमता केवल 40% होती है। भारत में राजस्थान प्रांत के जयपुर के करीब एक गांव के मशहूर किसान खेमाराम ने ड्रिप सिंचाई या टपक सिंचाई से अपनी खेती को बिल्कुल नया रूप दे दिया। वो ड्रिप सिंचाई के फायदों के बारे में बहुत विस्तार से बताते हैं।
हमारे राजस्थान में पानी की सबसे बड़ी समस्या है। पानी को हम जो बरसात का पानी होता है उस पानी को हम इस पॉन्ड बना करके राजस्थान सरकार हमारे को अनुदान भी दिया है इसमें, और इस पानी को जो बरसात का पानी होता है उसी को इकट्ठा करके उसी को हम जरूरत के हिसाब से बूंद बूंद सिंचाई के द्वारा यूज में लेते हैं। सर, हमारे भी खारा पानी है, परंतु हमारे अभी तक जो बरसात का पानी इकट्ठा करके हम इसका सदुपयोग कर रहे हैं, वो अगर 1.5 बीघे जमीन का पानी इकट्ठा करके उसको पौंड में इकट्ठा कर लेते हैं तो 1.5 बीघे की पैदावार एक फसल उसी पानी से हो जाती है। ये एक मतलब लोगों के लिए होगा एक सपना, परंतु हमने ये सपना हकीकत में बदल करके रखा है। सर, सोलर और संरक्षित खेती एक दूसरे के पूरक है। अगर सोलर भी नहीं होता तो भी ये संरक्षित खेती जितनी सक्सेस हुई है उतनी सक्सेस नहीं हो पाती, क्योंकि ये सोलर से हमारी सारी समस्याओं का समाधान हो गया। गर्मियों के अंदर इसके अंदर जो फोगर चलाते हैं इसको ठंडा करने के लिए, टेम्परेचर डाउन हो जाता है, ह्यूमिडिटी बढ़ जाती है। अगर सोलर नहीं होती तो भी ये इतनी अच्छी संरक्षित खेती नहीं हो पाती। और 6 एकड़ में कम 1 करोड़ का टर्नओवर हर साल ले रहा हूँ, और इस साल तो मेरे 1 करोड़ से भी ज्यादा टर्नओवर है।
फसलों के बोने और समझदारी से उनके चयन पर पुनर्विचार से भी कुछ इलाकों में पानी की कमी की पूर्ति की जा सकती है। कुछ फसलों को दूसरे अन्य फसलों की तुलना में अधिक पानी की जरूरत पड़ती है, जैसे कि तरबूज और कुछ फल और बादाम वगैरह बड़ी मात्रा में पानी का सेवन करते हैं। उदाहरण के तौर पर बादाम की एक गिरी को 1.1 गैलन पानी की आवश्यकता होती है, और 1 किलोग्राम तरबूज के लिए लगभग 300 लीटर पानी की जरूरत होती है। अमेरिका के जल वैज्ञानिक जे फैमिजीती कहते हैं, पानी किस तरह से खर्च किया जाए और हमें कौन से खाद्य पदार्थ चाहिए, इस बारे में एक स्पष्ट निर्णय लेने की जरूरत है। भविष्य में कृषि उत्पादों के चयन पर अधिक ध्यान दिया जाएगा।
फसल बोने का पैटर्न सिंचाई नेटवर्क के डिजाइन में सबसे महत्वपूर्ण मापदंडों में से एक है, जिसका सामान्य तौर पर जल संसाधनों के बेहतर इस्तेमाल से सीधा संबंध है। इसके परिणाम स्वरूप हर क्षेत्र में रणनीतिक और संभावित फसलों के उत्पादन में वृद्धि होती है। इसका सीधा संबंध फूड सिक्योरिटी से है, हालांकि ये आत्मनिर्भरता से अलग है।
संभव है कि किसी देश की भौगोलिक स्थिति और जलवायु विशेषता रणनीतिक उत्पादों में उसके आत्मनिर्भर बनने में रुकावट बने, लेकिन जलवायु के उपयुक्त उत्पादों में निवेश करके और उन्हें विश्व बाजारों में बेचकर उससे हासिल होने वाली विदेशी मुद्रा से आवश्यक खाद्य पदार्थों का आयात किया जा सके और फूड सिक्योरिटी हासिल की जा सके। इसके लिए वर्तमान खेती के पैटर्न की समीक्षा बल्कि आत्मनिर्भर बनने की नीति में पुनर्विचार करने की जरूरत है।
Thank you. जल संसाधनों को बचाने में देशों के अनुभव से पता चलता है कि कई देशों ने जल्द परिणामों की प्राप्ति के साथ ही भविष्य को नजर में रखकर सिंचाई के नए तरीकों का इस्तेमाल किया है। यहाँ हम कुछ उदाहरणों पर एक नजर डाल रहे हैं। दुनिया में सबसे ज्यादा पानी की खपत वाले क्षेत्रों में से एक कृषि है। सिंचाई में अधिक पानी खर्च करने वाले पारंपरिक तरीकों के बजाय ड्रिप सिंचाई खेती में सुधार, कम पानी में भी होने वाली खेती की किस्में और पारंपरिक तरीकों के बजाय ग्रीन हाउस और हाइड्रोपोनिक फार्मिंग इसका एक हल है। जापान में हाइड्रोपोनिक फार्मिंग के जरिए 99% पानी की खपत में कमी की गई। जापानी पारंपरिक खेती में उपयोग किए जाने वाले पानी के 1% भाग से हाइड्रोपोनिक खेती करने में सक्षम रहे हैं। रेगिस्तानी इलाकों में खेती का ये तरीका बेहद किफायती साबित हो सकता है।
भारत के महाराष्ट्र में जय कृष्णा गौशाला में हाइड्रोपोनिक खेती का अच्छा अनुभव किया गया। गौशाला की महिला जिम्मेदार इस बारे में विस्तार से बताती हैं कि इस खेती में नतीजा 100% मिलता है। इसका एक दूसरा नमूना ऑस्ट्रेलियाई है। ऑस्ट्रेलिया को 2006 और 2007 में पानी के संकट का सामना करना पड़ा। इस देश में पानी के दुरुपयोग से कृषि को नुकसान पहुंचा है और अर्थव्यवस्था खाद्य उत्पादों और भोजन के आयात की ओर बढ़ रही है। यही वजह है कि कृषि क्षेत्र के लिए पानी का आवंटन 84% तक कम कर दिया गया और ऐसी फसलों के उत्पादन को रोक दिया गया जिसमें बहुत अधिक पानी की आवश्यकता होती है। किसानों को ड्रिप और स्प्रिंकलर सिंचाई के लिए बाध्य किया गया। ऑस्ट्रेलिया के ऑरेंज सिटी में पानी का भारी संकट पैदा हो गया। स्थानीय निवासी केट हुक ने इस संकट के कई पहलुओं पर प्रकाश डाला।
So my name is Kate Hook. I've been here since 2006, which is when we bought this property. I mean, we're totally 100% on rainwater here. So if it runs out, it really runs out. Like there's not a drop left in the tank. On three occasions, actually, we've completely run out of water here. So you turn on the tap, nothing comes out. It's a really scary feeling.
2013 में ब्राज़ील को भी पानी के संकट का सामना करना पड़ा था। रियो डी जेनेरो में संकट अन्य शहरों की तुलना में सबसे ज्यादा था और सरकार ने संकट पर काबू पाने के लिए नगर पालिका के फिल्टर्ड पानी की दरों में वृद्धि कर दी। ये मूल्य वृद्धि इतनी ज्यादा थी कि पानी की खपत में कमी हो गई। ब्राजील सरकार का कहना है कि कीमतों में वृद्धि के बाद से पानी की खपत में 40% तक की गिरावट आई।
दोस्तों, अमेरिका दूसरा ऐसा देश है जिसे हालिया वर्षों में पानी की कमी का सामना रहा है, लेकिन उसने इस समस्या पर काबू पाने के लिए कुछ नीतियां बनाई हैं। 2011 में अमेरिका के फ्लोरिडा राज्य को पानी के संकट का सामना करना पड़ा, जिसके बाद राज्य में सबसे ज्यादा पानी का इस्तेमाल करने वाले 1200 औद्योगिक उपभोक्ताओं के पानी के इस्तेमाल पर पाबंदी लगा दी गई। कैलिफोर्निया में पानी का संकट इतना गहरा गया कि कुछ लोगों को जल पुलिस बनाकर लोगों के दरवाजों तक भेजा गया ताकि लोगों को पानी की कमी के खतरों के बारे में चेतावनी दे सकें और उन्हें पानी के इस्तेमाल के सही तरीके से अवगत करा सकें जिससे पानी की बर्बादी को रोका जा सके। अमेरिका में कैलिफोर्निया की जाना कैट्सुयामा इस बारे में कई बिंदुओं पर प्रकाश डालती हैं।
The state says that some of the major reservoirs are 50% below capacity right now, and that could impact everyone from farmers to consumers at home. Many districts tell me it's still too early to tell whether customers might see any rate changes or mandatory reductions, but they are hoping with conservation that they might be able to at least make it through.
जल संकट स्कैंडिनेवियन देशों तक भी फैला हुआ है। स्वीडन भी ऐसे ही देशों में शामिल है जिन्हें पानी की कमी के संकट का सामना है और उन्होंने इस संकट पर काबू पाने के लिए तकनीक का सहारा लिया है। स्वीडन में रहने वाले ईरानी इंजीनियर मेहरदाद महजूबी ने पानी की बचत करने के लिए और उसका सही इस्तेमाल करने के लिए एक शावर का आविष्कार किया, जिसके बाद प्रौद्योगिकी समाचारों में इसने खूब सुर्खियां बटोरी। इस शावर को स्पेस शावर या भविष्य के शावर के रूप में जाना जाता है। इसमें 90% से अधिक उपयोग किए गए पानी को शुद्ध करने और फिर से इस्तेमाल करने की क्षमता है।
दोस्तों, उनके अलावा एक अन्य ईरानी आविष्कारक ने खेतों और कृषि भूमि की सिंचाई के लिए पानी की मात्रा को नियंत्रित करने की एक प्रणाली का निर्माण किया है। दानिया आलमी दोस्त ने खेतों और गार्डन की सिंचाई के लिए एक एडजस्टेबल फ्लोट का आविष्कार किया है। वो इस सिस्टम के बारे में स्पष्टीकरण देते हुए कहते हैं, इस प्रणाली का उपयोग करके आप पानी की बचत करने के लिए खेतों की सिंचाई की मात्रा को नियंत्रित कर सकते हैं। इस तरह से सिंचाई के लिए पानी की बर्बादी नहीं होगी। इस प्रणाली के उपयोग से पानी की खपत और सिंचाई में 40% तक बचत की जा सकती है।
इस तरह से बिना किसी संदेह के वैज्ञानिक समाधानों और प्रौद्योगिकियों के विकास से पानी की बचत में क्रांति पैदा की जा सकती है और पानी की कमी के संकट से निपटा जा सकता है। सभी उपलब्ध संसाधनों का उपयोग तभी किया जा सकता है जब इन सभी समाधानों में प्रौद्योगिकी, बचत, मूल्य निर्धारण प्रणाली, प्रोत्साहन तंत्र और संस्कृति निर्माण के उपयोग को शामिल किया जाए, ताकि जल संकट से निपटने की रणनीति में एक पूर्ण पैकेज पर अमल किया जा सके।
ये बिंदु ध्यान योग्य है कि दुनिया के पानी के भंडार सीमित हैं और जल संकट पर काबू पाने के लिए मौजूदा संसाधनों की अधिक हिफाजत की जरूरत है और हमें हिफाजत के तरीकों को अधिक से अधिक सीखना चाहिए।
श्रोताओं, कार्यक्रम यहीं पर समाप्त होता है। अगली मुलाकात तक हमें अनुमति दीजिए।
श्रोताओं, इसी के साथ ये सभा यहीं पर संपन्न हुई। हमें इजाजत दीजिए। खुदा हाफिज़।